نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. محسن انسانیت، سیرت نبی کے سلسلے میں ہم نبی صلی اللہ علیہ وسلم کی زندگی کی مختلف کوششوں کو دیکھ رہے ہیں. مدینہ میں آنے کے بعد جو ایک نئی چیز تھی آپ کی زندگی میں، وہ تھا غیر مسلموں اور اسلام کو نقصان دینے والوں کے ساتھ جہاد. اور یہ وہ ٹاپک ہے کہ جس کے اوپر بہت کم لوگوں کو شرح صدر ہے. تو ہم اسلامی نظریہ جہاد کو دیکھ رہے ہیں، کیونکہ جہاں لفظ جہاد آتا ہے تو ذہن میں ایک دم غصہ، گرج اور انہیومن ہونا اور ضرورت نہیں ہے. حالانکہ پوری دنیا اس وقت بھی جنگوں کی یلغار میں ہے، ہر روز تو ہزاروں لوگ مارے جاتے ہیں، اخباریں ایسی سرخیوں سے خراب ہوئی پڑی ہیں. لیکن نبی صلی اللہ علیہ وسلم کا کیا طریقہ کار تھا، قرآن کا فلسفہ جنگ کیا تھا، یہ سب کچھ پڑھنے کے بعد یہ احساس ہوتا ہے کہ اسلام میں جنگ کیوں تھی؟ امن کے لیے. لکھیے، وی ہیو وار ٹو گیٹ پیس. امن کو ختم کرنے کے لیے جنگ نہیں ہوتی، جنگ ہوتی ہے کہ امن قائم کیا جائے. نبی صلی اللہ علیہ وسلم نے اس کے لیے جو مختلف میئرس لیے، جو مختلف اقدام کیے، وہ سب آج کے مسلمان اگر خود بھی جانتے ہوں تو پھر دوسروں تک پہنچا دیں. تو کم از کم مسلمانوں پہ لگا ہوا الزام ٹیررزم کا اور نبی صلی اللہ علیہ وسلم کی ذات کے اوپر جو دھبے ڈالے جاتے ہیں کہ آپ نے تلوار کے ذریعے سے اسلام پھیلایا، یہ سب کسی حد تک تو دور ہو سکتے ہیں. اور یاد رکھیے کہ ہم سب کا یہ فرض ہے، یہ آپشنل نہیں ہے. ہم میں سے بہت سارے لوگ قرآن بڑے شوق سے پڑھتے ہیں، لیکن حدیث اور سیرت جو ہے اس کو پڑھنے کے بعد ہم تھوڑا سا اچھا ٹھیک ہے، اس وقت کے سٹوریاں ہی ہوں گی، کہانیاں ہی تو ہوں گی، اور ہم اس سے زیادہ نہیں جانتے. حالانکہ ایسی چیزیں جو ہیں وہ ہماری زندگی میں بہت اہم ہوتی ہیں. تو آئیے ذرا تھوڑا سا اس کو پڑھتے ہیں. نبی صلی اللہ علیہ وسلم کی زندگی کے ناطے سے کیا اسلام کے اندر یہ ساری چیزیں تھیں، ہم ادھر ہی سے پڑھتے ہیں. اور جو ٹاپک ہے ہمارا، یہود کا تاریخی مقام اور پاٹ، ہم پیج نمبر 250 پر سے پڑھیں گے، جہاں سے شروع کا فرسٹ موقف شروع ہو رہا ہے. ٹھیک ہے، دو پیراگراف ہیں نا، ان میں سے اوپر والا. پھر ہم دیکھتے ہیں کہ اس رزم کفر و دین میں یہود کی جامد مذہبیت اور فاسد دینداری نے اسلام کے مقابلے پر کفر و شرک کی طاقت کے پلڑے میں اپنا پورا پورا وزن تعاون ڈال دیا. حالانکہ بڑے سے بڑے اختلاف کے باوجود اسے خدا پرستانہ اور اخلاق پسندانہ مسلک کے علم برداروں کے ساتھ زیادہ ہمدردیاں ہونی چاہیے تھیں. یہ بات تو آپ نے قرآن میں بھی پڑھ لی ہے نا، کہ یہود کو ذہنی طور پر مسلمانوں سے زیادہ قربت ہونی چاہیے تھی. کن کی نسبت؟ جی، یہود کو کفار کی نسبت. بٹ ہوا اسے اپوزٹ، مختلف چیزیں لوگوں نے سامنے رکھی. تو یہ ساری چیزیں جو ہیں یہ آپ کو مجھے یہ چیز سکھا رہی ہیں کہ کس طریقے سے یہ لوگ اسلام سے دور تھے اور اسلام کو سمجھنا بھی نہیں چاہتے تھے. اور یہ ساری چیزیں وہ ہیں کہ جس کو سمجھنے کے بعد ہی تو اصل میں بندے کو یہ پتہ چلتا ہے کہ بہت سارے لوگ آج کے دور میں بھی جو اسلام کو سمجھتے ہیں لیکن اس کے بعد پھر مانتے کیوں نہیں ہیں. تو اس کی وجہ کیا ہے کہ لوگوں کے ذہنوں میں یہ کانسیپٹ کلیئر نہیں ہوتا. کیا کانسیپٹ کلیئر نہیں ہوتا؟ کہ اسلام ہم سے کیا چاہتا ہے. تو ضرورت اس بات کی کہ ہم اس چیز کو دیکھیں. اور بہت کچھ آج لکھا اور بولا گیا. اگر آپ نوٹ کر کے دیکھیں تو آج نبی صلی اللہ علیہ وسلم کے متعلق کتنا کچھ لکھا جاتا ہے، ہر طرح کے کارٹون تک بنائے جاتے ہیں. کبھی مسلمان اس بات کا تصور بھی نہیں کر سکتے کہ وہ حضرت عیسیٰ علیہ السلام کے کارٹون بنائے. حضرت عیسیٰ علیہ السلام، موسیٰ علیہ السلام ہمیں ایسے لگتا ہے کہ جیسے ہماری ہی خاندان کے دو افراد ہیں. لیکن تعصب، حسد اور دشمنی، یہ وہ چیز ہے کہ جو لوگوں کو اتنا زیادہ دوسری طرف کر دیتی ہیں کہ جس کے بعد لوگ یہ بھی نہیں جانتے کہ جس کا وہ مذاق اڑا رہے ہیں آخر وہ خود کیسی چیز ہے. تو اس ساری چیز نے اسلام کے مقابلے میں واقعی بہت مشکلات کھڑی کر دی تھیں. حالانکہ بڑے بڑے اختلاف کے باوجود اسے خدا پرستانہ اور اخلاق پسندانہ مسلک کے علم برداروں کے ساتھ زیادہ ہمدردیاں ہونی چاہیے تھیں۔ زیادہ سے زیادہ گنجائش اس بات کی ہو سکتی تھی کہ یہ خود مخالفت اسلام میں اپنی پوزیشن کفار اور مشرکین سے بالکل الگ ممیز رکھتے۔ ممیز رکھنے کا کیا مطلب ہے؟ ممتاز رکھتے، یعنی آئیڈینٹیٹی رکھتے کہ کچھ نہ کہتے۔ جس کو آپ کہتے ہیں نا کہ اچھا نہیں کہہ سکتے تو برا بھی نہ کہو، خاموش رہو، تو وہ نہیں تھا۔ لیکن تعالو الى کلمت سوام بیننا و بینکم، آؤ ایک ایسے کلمے کی طرف جو ہمارے اور تمہارے بیچ میں مشترک ہے، یعنی جو جمع کیا گیا ان ساروں کو دیکھا جائے تو اس کے باوجود، اس کی درد مندانہ پکار سننے کے باوجود انہوں نے انسان اعظم کون تھے؟ محمد رسول اللہ صلی اللہ علیہ وسلم، انسان اعظم اور ان کے ساتھیوں کے پاکیزہ دینی افکار اور اعمال کو چھوڑ کر ابو جہل اور ابو لہب جیسے گھٹیا انسانوں کا ساتھ دینے کا فیصلہ کیا۔ آج بھی بہت سارے لوگ، آپ کو پتہ ہے، خاندان اور برادری یا مسلک کے نام پر کم قابل شخص کا ساتھ دینے یا اس سے فائدہ لینے یا اس کا ساتھ دینے کو پسند کرتے ہیں حق کی بنیاد پہ ان ساری چیزوں کو لینے کی نسبت۔ خیر، پھر کیا ہوا اس کے بعد؟ اور جامد مذہبیت اور فاسد دینداری کا یہ بھی ہمیشہ تاریخی رول رہا کہ وہ مارکہ کارزار میں دینی محاذ پر کسی قیمت کے عوض بھی اپنا تعاون پیش نہیں کر سکتی، بلکہ لازماً وہ دین کی دشمن طاقتوں کی گود میں جا گرتی ہے۔ اس کا کارورہ ہمیشہ کفر و الحاد اور فسق و فجور کے پیکروں سے ملتا ہے۔ یہاں گفتگو چند مستثنی افراد پر نہیں ہو رہی، یعنی سارے ایسے نہیں، کچھ ایگزیمپٹڈ بھی ہیں، لیکن وہ کتنے کو ہیں اس کو الگ کر دیا جائے جو کسی گروہ کے اندر بدترین دور فساد میں بھی برآمد ہوتے ہیں، ہم عمومی قلیہ اخذ کر رہے ہیں۔ یہ تھا موقف جو یہود نے لیا اور اپنی کمین گاہوں سے نکلے اور علم و تقویٰ کے سارے ہتھیار سنبھال کر تخریب پسندانہ منفیت کے مورچوں پر جا ڈٹے، اور انہوں نے عملاً کفار مکہ کو اپنا پورا پورا تعاون پیش کر دیا۔ انہوں نے داعی حق اور تحریک اسلامی اور اس کے کارکنوں کے خلاف پھپتیاں کسی۔ پھپتیاں کسنے کو آج کے دور میں آپ کہیں گے فن کیا، ان کا موکری کی، مذاق اڑایا۔ اس کا کارورہ، یعنی اگر آپ پیچھے سے پڑھیں کہ لازماً وہ دین کی دشمن طاقتوں کی گود میں جا گرتی ہے، اس کا کارورہ ہمیشہ کفر و الحاد اور فسق و فجور کے پیکروں میں ملتا ہے۔ مراد چاہے کہ وہ ان کی مدد زیادہ کرتے ہیں ہماری نسبت۔ ٹھیک ہے، یہ تھا موقف جو یہود نے لیا اور وہ اپنی کمین گاہوں سے نکلے اور علم و تقویٰ کے سارے ہتھیار سنبھال کر تخریب پسندانہ، تخریب کس کو کہتے ہیں؟ خراب کرنا، چیزوں کو پورا کرنا، منفیت کے مورچوں پر جا ڈٹے، اور انہوں نے عملاً کفار و مشرکین کو اپنا پورا پورا تعاون پیش کر دیا۔ انہوں نے داعی حق اور تحریک اسلامی اور اس کے کارکنوں کے خلاف پھپتیاں کسی، مذاق اڑائے، نت نئے سوالات اور اعتراضات گھڑ گھڑ کر کٹ خجتیاں کی، الزامات لگائے، پروپیگنڈے کے طوفان اٹھائے، مخبریاں اور جاسوسیاں کی، مسلمانوں کو باہم دگر لڑانے کے منصوبے تیار کیے، تکفیر و تفسیق کے فتوے لگائے۔ تکفیر کیا ہوتا ہے؟ دوسرے کو کافر کہنا، اور تکفیر کے بعد تفسیق ہے فسق، یعنی وہی باتیں جو آج آپ کو ذرا انگلش کے لفظوں میں ارد گرد میں میڈیا میں دکھتی ہیں نا، مسلمانوں کے نام کے ساتھ، یہ سب کچھ آپ کو یہاں ایک مشکل اردو میں دکھ رہا ہے، بات فرق نہیں ہے، یہ کہہ لیجئے۔ رحمت دو عالم صلی اللہ علیہ وسلم کے قتل کی تدبیریں کی گئیں۔ ذرا امیجن تو کیجئے، اگر آج نبی صلی اللہ علیہ وسلم ہوتے تو کیا آج ان کی جان خطرے میں نہیں تھی؟ لوگوں کا سب سے پہلا ہدف یہ ہونا تھا کہ ان کو ختم کر دیں۔ یہ ایک ایسا انسان کے اندر ایک ناسور پل رہا ہوتا ہے کہ لیڈر کو ختم کر دیں گے تو شاید باقی چیزیں ساری ختم ہو جائیں گی، حالانکہ ان کو یہ نہیں پتا کہ نبی صلی اللہ علیہ وسلم کی زندگی میں اگر یہ 1 لاکھ تھے تو آج یہ بلینز میں ہے۔ کبھی لیڈرز کو راستے سے ہٹانے کی وجہ سے تحریکیں نہیں ختم ہوتی، تو لہٰذا یہی چیزیں یہاں ذہن میں رکھتے ہوئے پڑھیے کہ نبی صلی اللہ علیہ وسلم جب موجود تھے تو پھر تو ان کا بس ہی نہیں چلتا ہوگا کہ ان کو ختم ہی نہ کر دیں، اور یہ بہت بڑی اس دین کو مٹانے کی کوشش تھی، یہ انہوں نے عملاً کی۔ اس سے زیادہ وہ اور کر بھی کیا سکتے تھے، اور جنگ اور ایمرجنسی کے حالات میں سخت قسم کی غداریاں کی۔ اپنی طرف سے ایڑی چوٹی کا زور صرف کر دیا، لیکن شروع سے آخر تک ایک بڑے مغالطے میں رہے۔ مغالطہ کس کو کہتے ہیں؟ غلط فہمی، بالکل۔ مغالطے میں لفظ غلط ہی چھپا ہوا اصل میں نا۔ اور منفی مزاج کی تحریبی مہموں کو اٹھانے والی طاقتیں ہمیشہ اسی مغالطے میں رہتی ہیں، لیکن بعد والوں کو اس سے سبق لینے کی توفیق بھی نہیں ہوتی کہ کسی اصولی اور تعمیری تخریق کا توڑ ایسے لوگ کامیابی سے کر سکتے ہیں جو خود بے اصول ہوں، کوئی تعمیری نقشہ نہ رکھتے ہوں، اور جو اخلاقی پستی کی آخری گہرائیوں تک جا گرے ہوں۔ در حقیقت ایسے لوگوں کا پارٹ بالکل اسی نوعیت کا ہوتا ہے جیسے چڑھتے سورج کی شعافگنی۔ شعافگنی کیا ہوتا ہے؟ جیسے سورج نکلتا ہے یعنی شعائیں اٹھنی لگتی ہیں، شعافگنی سے چڑھ کر چمگادڑ فضا میں اپنے پر پھیلا کر زمانے کو تاریک کر دینے کے در پہ ہوں۔ آپ کو نا چمگادڑ ایک جانور ہے، رات کو نکلتا ہے، اندھیرا اچھا لگتا ہے، تو سورج کو چھپانے کے لیے اپنے پر آگے کر دے کہ ٹھیک ہے جی اب ہم اس کو ختم کرنا چاہتے ہیں۔ تو کبھی ہوا تو نہیں نا اس طرح سے؟ مراد یہ کہ وہ ایک ایسا کام کرنا چاہ رہے تھے جو وہ نہیں کر سکتے تھے، جیسے شہ سواروں کے کسی دستے کا راستہ روکنے کے لیے چند مچھر اور چند مکھیاں اپنی بھن بناہٹ کا پورا زور و شور دکھا دیں، جیسے چودھویں کے چاند کو دیکھ کر کوئی گنوار اس کی طرف منہ اٹھا کر تھوک دے۔ کہنے کا مطلب یہ ہے کہ یہ لوگ وہ کام کرنے والے تھے جو ہونا نہیں تھا، اور وہ کر بھی نہیں سکتے تھے، لیکن دل میں دشمنی ہو، دل میں اس طرح کی باتیں ہوں تو لوگوں کو پھر ایسے ہی فیل ہوتا ہے کہ ہم یہ کام کر لیں گے۔ جن لوگوں میں خود اپنی کوئی قدر و قیمت باقی نہ رہی ہو، جن کے پاس کوئی جاندار پیغام موجود نہ ہو، جن کا اخلاق و کردار زمانے کے لیے کوئی جاذبیت نہ رکھتا ہو، اور جن سے کسی تعمیری خدمت کی توقع انسانیت کو نہ رہی ہو، وہ محض دوسروں کا راستہ روک کر اور ان کا منہ چڑھا کر اپنا کوئی مقام نہیں بنا سکتے، جن کے پاس جمود، فساد، بگاڑ اور تحریب کے سوا اور کوئی متاع حیات باقی نہ رہی ہو، وہ اصلاحی و تعمیری کام کرنے والی کسی متحرک طاقت کے منہ آ کر اپنے اندر قدر و قیمت پیدا نہیں کر سکتے۔ انجام کار ایسوں کے حصے میں ذلت و نامرادی کے علاوہ اور کچھ نہیں آتا، مگر جب جذباتی رد عمل کی رو میں بہہ کر کوئی فاسد طاقت اندھی ہو جاتی ہے تو پھر وہ انجام کو نہیں سوچتی، بس آگے ہی آگے بڑھتی جاتی ہے۔ یہود کی فاسد طاقت بھی احساس کمتری اور حسد کے مارے اندھی ہو کر اسلام سے الجھنے لگی۔ سمجھ آ رہی ہیں آپ کو یہ باتیں؟ آپ دیکھیے کہ آج بھی لوگ اسلام کے بارے میں اگر درد رکھے نا تو بالکل وہی حالات ہیں۔ مسلمان اگر آج مضبوط ہو جائیں، کسی کو آنکھ اٹھا کر دیکھنے کی جرت نہ ملے، بلیو می، صرف جرت کی بات ہے، کیونکہ ہمیں خود نہیں پتا ہم ہیں کیا۔ اپنے اسلام کو تو ہم نے خود اپنے سے دور کیا ہوا ہے۔ یہود کا کردار مسلمانوں کے کردار کے بالمقابل رکھ کر دیکھنے سے ایک نتیجہ یہ بھی اخذ ہوتا ہے کہ سچائی کے کسی علم بردار کی صدا پر لبئی کہنے والوں کا اخلاق جتنا بلند ہوتا جاتا ہے، اس کی مخالفت کرنے والوں کی سیرتوں میں اتنا ہی زوال پیدا ہوتا جاتا ہے۔ یہ ہائی لائٹ کریں، کبھی بھی کردار نہ چھوٹا کریں، گھریلو خاندانی جھگڑے ہوں یا دینی ہوں یا اسلامی ہوں یا کسی بھی نام پہ ہوں، وہ کیا ہے کہ آپ کبھی اپنا کردار چھوٹا نہ کریں۔ یاد رکھیے کہ دشمن مسلمانوں کے ہتھیاروں سے نہیں ڈرتے، لیکن جب مسلمانوں کا کردار چھوٹا ہو جاتا ہے، مسلمان دنیا دار ہو جاتے ہیں، ان کے اندر خرابیاں آ جاتی ہیں نا، تو پھر دشمن مسلمانوں کو ڈرانے لگ جاتے ہیں۔ مثبت تحریک اپنے دائرے میں انسانیت کو جتنا زیادہ سنوارتی ہے، منفی رد عمل اپنے حلقے میں اتنا ہی زیادہ فساد اور بگاڑ پیدا کرتا چلا جاتا ہے۔ اسلامی معاشرے کے سربراہ کار کے سامنے ایک طرف بڑا وسیع اور متعدد پہلو رکھنے والا تعمیری منصوبہ تھا، دوسری طرف مسلسل آنے والے مہاجرین کی بحالی اور ان کو معاشی سہارا بہم پہنچانے کا پرابلم تھا، تیسری طرف قریش مکہ کی طرف سے ہر لحظہ حملے کا امکان تھا۔ یہ نوٹ کریں، سوال آ سکتا ہے آپ کو اسائنمنٹ میں کہ مدینہ میں رہتے ہوئے مسلمانوں کو کیا کیا مسائل تھے۔ شروع میں تو سب سے پہلے تعمیری منصوبہ تھا، اللہ کے نبی ایک پلانر لے کر آئے ہوئے تھے، آپ نے اس سوسائٹی میں اسلام کا پودا لگانا تھا۔ دوسری بات کہ مہاجرین جو آ رہے ہیں ان کو کہاں سیٹل ڈاؤن کیا جائے۔ معاشی پرابلمس بھی تھے، کیونکہ مدینہ کوئی امیر ملک نہیں تھا، کوئی آج کے دور کا ویسٹرن کنٹری نہیں تھا کہ لوگ وہاں اٹھ اٹھ کے جا کے ہجرت کریں تاکہ مال کمائیں۔ مدینہ تو ایسے ہی جیسے آپ یہاں ناروے سے اٹھ کر پاکستان کے کسی گاؤں میں چلے جائیں، تو بیسک سویک بعض دفعہ وہاں پوری نہیں ہوتی۔ تو ہجرت کر کے آپ دنیا کی کوئی بہت بڑی मुमलिकत में नहीं गए थे कि चलो चलो और कुछ नहीं तो डॉलर्स मिल जाएंगे, पाउंड्स बन जाएंगे, बल्कि आप गरीब बस्ती में गए तो वहां जाकर तो अपने लिए भी मुश्किल थी, वो तो पहले ही बेचारे थे। तीसरी तरफ क्या था कि कुरैश के हमले का खतरा था। वो तो शुक्र करते कि आप चले गए, हमारा हाल छोड़ दिया, लेकिन उनको अच्छा नहीं लगा। और इसके लिए दिफाई इस्तेहकाम की ज़रूरत थी। और इन सारी मुश्किलों में इजाफा करने वाली बड़ी मुश्किल यह थी कि मदीना की नौखेज रियासत और ज़ेर तश्कील माशरे के इस दायरे में गद्दारों और साजिशों की एक बड़ी भारी तादाद फितना अंगेजियाँ कर रही थी। गौर करो कि सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम की जिम्मेदारियाँ कितनी नाजुक और पेचीदा हो गई होंगी। ख्याल में लाओ कि एक जान कितनी गुनागो उलझनों में दिन रात उलझी रहती होगी। ज़रा आप नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी को अपने सामने ले के तो आएँ, यकीन करें आपको ऐसे लगेगा कि हर मसला उनके ऊपर पड़ता है, हर गम हर मुश्किल। इसके बावजूद भी कूल काम ठंडे पुरसकून हमारी ज़िंदगी में कुछ भी नहीं होता, लेकिन हम सिर्फ अफरा तफरियों में परेशान रहते हैं। अंदाज़ा करो कि छोटी सी इस्लामी जमात और इब्तदाई मराहल से गुजरती हुई तहरीक कैसे जान जोखम में पड़ी होगी। और इस सारी सूरत हाल को पैदा करने का सेहरा तारीख में यहूद के सर बंधा नजर आता है। जी हाँ, एक खुदा को मानने वालों, इब्राहिम और मूसा अलैहिस्सलाम के परवानों, तौरात के अलम बरदारों यानी तौरात का झंडा उठाने वाले, और इल्म तफक्कुह तकद्दस व तकवा के ठेकेदारों के सर पे हुए तुम दोस्त जिसके, इसका दुश्मन आसमान क्यों हो। आपको सच बताऊं, जो बातें आप यहां उनके लिए पढ़ रहे हैं ना, आज जहां भी जिस सोसाइटी में हक का पैगाम लेकर आप निकलेंगे, आपके सामने यही किरदार उन दीनदारों का होगा जो किसी नाम और किसी मसलक के दिफा में हक का पौधा वहां लगने नहीं देना चाहते। बाहर शोर मच जाएगा, ये वहाबी हैं, ये कुरान को नहीं मानते, ये नबी सल्लम को भी नहीं मानते, ये दुरूद नहीं पढ़ते, और इनके कोई अजायम हैं, और ये घरों में तफरके डालते हैं और औरतों को घरों से निकालते हैं, यही कुछ होगा। यानी जो किरदार उस दौर के बनी इसराइलियों के हिस्से में आया ना, दुख के साथ कहना पड़ता है कि आज हक के मुकाबले में दूसरे मुसलमान गिरोह शुरू हो जाते हैं। अल्लाह नोज़ दी बेस्ट क्या किसका मुकाम है, लेकिन ये बात रही है कि हक के रास्ते में हमेशा रोड़े अटकते हैं। इब्तदा में यहूद को नबी सल्लल्लाहु अलैहि वसल्लम और इस्लाम से बड़ी अच्छी उम्मीदें थी। वो देख रहे थे कि ये नई ताकत इन्हीं की तरह बनो इस्माइल से बरसरे इख्तलाफ है। यहूद जिन अंबिया के नाम लेवा थे इनको मानती हैं, इनकी किताब का एहतराम करती है, और इन्हीं के मरकज इबादत यानी बैतुल मुकद्दस को अपना किबला बनाए हुए। बिना बरी इनका अंदाज़ा ये था कि आहिस्ता आहिस्ता हम मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और आपके रफ़क़ा को अपने अंदर जज्ब करके ले जाएंगे। यहूद का जहन हक प्रस्ताना तर्ज पर नहीं सोच रहा था, बल्कि ये खालिद सौदागराना तर्ज फिकल था, यानी कुछ लो कुछ दो, हमें क्या फ़र्क पड़ता है इनसे। यानी जहाँ अपने ज़ाती मुफादात आ जाते हैं ना गिरोहों के, वहाँ फिर हक को भी बाज़ दफ़ा इंसान ठुकरा देता है। वो समझ रहे थे कि ये उजड़े पिजड़े लोग जो सैकड़ों की तादाद में यूं उखड़े चले आ रहे हैं, इनको हम अपने बाड़े की भेड़े बना सकेंगे। इसी उम्मीद पर उन्होंने मुसलमानों के साथ बगैर किसी भी चौड़ी रद्दो कद कहते हैं हेजिटेंट होना, थोड़ा सोच ना करें ना करें, यानी बगैर गौर व फिक्र किए मुआहदात उस्तवार कर लिए थे, और इस सियासी तंजीम को गवारा कर लिया जो मदीना में कायम की जा रही थी। इनका अंदाज़ा ये था कि ये सियासी ताकत जो अपनी कॉम्प्ले निकाल रही है, ये तो बस हमारी जेब में है, हमारी पीरी और मशीहियत, मशीहियत क्या हमें बड़ा मनाना शेख वाला वही बात है, हमारी पीरी और मशीहियत की गद्दियाँ इसको चारों जानब से इहाता किए हुए, और हमारे इल्म व तकवा की साख अपना दामन इसके ऊपर फैलाए हुए है। कोई सवाल ना था हक को सदाकत तक रसाई हासिल करने का, कोई कावज ना थी फिक्र किरदार को संवारने की, कोई एहतमाम ना था आकबत बनाने का। मुजरत मीन ओनली एक गिरोही मुफाद की सियासत थी जो इन कमबख्तों के सर पर सवार थी। इनके नज़दीक तो गोया मदीना के माहौल में इनके घर के दरवाज़ों पर शिकार आग आकर जमा हो रहा था, और वो अपने दामो फतराक तैयार किए थे। दामो फतराक क्या होते हैं कि जैसे शिकारी जानवर को या परिंदे को ट्रैप करने के लिए कभी जाला डालता है कभी दाना डालता है, वही मुराद है। अपने दामो फतराक तैयार किए घात में बैठे थे इनकी निगाह में गोया मछलियां थी जो गौल दर गौल साहिल के पास आ रही थी, और ये माहेगीर खुली हुई बाछियों के साथ मसबी मक्कारी की डोरियां और कुंडियां पानी में डाल रहे थे। मगर कुछ ही मुद्दत के तजुर्बे से इनकी खुशफहमियों का खात्मा होने लगा। इन्हें इस्लामी जमात ने जता दिया कि ये कोई सस्ता शिकार नहीं है, ये एक ऐसी मजबूत ताकत है कि शिकारी इसके हाथों में खुद शिकार होकर रह जाने वाले। इनकी निगाहों के सामने आहिस्ता आहिस्ता एक इनकलाबी मिजाज की रियासत परवान चढ़ने लगी, और ये रियासत अपने वजूद में कले की तरह मजबूत बनती गई। यहूद को चंद ही दिन में मालूम हो गया कि ये रियासत जिसके बनाने में दस्तूरी वाहदे की बिना पर वो खुद भी हिस्सेदार है, इनके हाथों में कठपुतली नहीं बन सकती, ना इसमें उंगली दसाने की इनको कोई जगह मिल सकती है। उन्होंने अपने लिए जो मुकाम सियादत, सियादत किसको कहते हैं, सईद होना, सरदारी मुराद है, जो मुकाम सरदारी इसमें हासिल करना चाहा, इसके बारे में इनको जल्द ही नामुरादी का सामना करना पड़ा। इनके मुख्तलिफ इदारों और सरगर्मियों में उन्होंने नफूज और तसरुफ हासिल करने की जो कोशिशें की, इनमें बार बार मुंह की खाई। यानी मुराद क्या है इस सारे मुश्किल जुमलों से, कि उनको सरदारी चाहिए थी और वो चाहते थे कि जो काम भी हो वो हमारे अंडर हो। इस रियासत के सदर और कारपरदाजों, कारपरदाज कौन होते हैं, काम करने में हिस्सेदार जो भी हैं, और इसके असूलों पर ईमान रखने वाले शहरियों को उन्होंने अपने हाथ में लेने के जितने भी मंसूबे इख्तियार किए वो सब नाकामी का शिकार हो गए। उल्टा अव्वलीन मराहिल में ये हुआ कि यहूद के अपने आदमियों ने मुख्स इंसानियत की पेश करदा सदाकतों के सामने सरे तस्लीम खम करना शुरू कर दिया। ये खतरनाक इनकलाबी रुआमियों ही को नहीं, इनकी बासरकर्दा हस्तियों को भी बहा ले गई। तब इनकी आंखें खुली, उन्होंने महसूस किया कि इनका सारा बाजार तकद्दस उजड़ जाने वाला है, इनके बाड़े की भेड़ें एक एक करके हाथ से जाने वाली हैं। ये सौदा उनको बड़ा महंगा पड़ा। एक तरफ वह बरूए माहदा मुस्लिम रियासत के निज़ाम के पाबंद हो चुके थे, दूसरी तरफ मुसलमानों के साथ दिफाई मकसद के लिए हलीफाना माहदात इस्तवार कर चुके थे, तीसरी तरफ वो देख रहे थे कि ये सब कुछ जिस मकसद के लिए किया गया था वो गारत हुआ जा रहा है। चुनाचे अंदर ही अंदर इनमें एक हासिदाना उबाल पैदा होने लगा, और वक्तन फवक्तन ये गंदा मादा इनके इज्तमाई बदन के नासूरों से बहने लगा। खसूसन तहवील किबला पर तो ये जज्बाती पीप यहूदी सोसाइटी के मसाम मसाम से रिसने लगी। इस जज्बे ने अव्वलन शरंगेजी का रास्ता इख्तियार किया, फिर यह तखरीबी कार्रवाइयों की शक्ल में ढला, हत्ता के मरतबा कमाल तक पहुंचकर इसने गद्दारी की सूरत इख्तियार कर ली। आइए हम मतनी दौर में इस जज्बे के रद्द अमल से पैदा होने वाली इन मुखालिफाना सरगर्मियों का जायजा लें, जिससे इंसानियत का सबसे बड़ा खैर ख्वाह और इसके साथी दो चार हुए, और जिससे अपना वजूद सलामती के साथ बचा लेने के लिए इस्लामी रियासत को सख्त मुशक्कतें उठानी पड़ी। आप देखिए कि इससे जो आपके मेरे लिए बात है ना, आज के मुआशरे में कहानी फर्क नहीं है। आपको नहीं समझ आता कि सिर्फ इस्लाम ही क्यों, मुखालफत इस्लाम की, प्रोपेगंडे इस्लाम के, इस्लाम से ही लोगों को रोका जा रहा है, जंगें हैं तो इस्लाम की, मुल्क हैं तो मुसलमानों के जिन पे नजरें हैं, तो ये हर दौर में रहा। मदीना में जो कुछ हो रहा था ना, ये एक ट्रेलर है पूरी दुनिया में होने वाली चीज़ों का। तो फिर उस दौर में जो हुआ उससे आप जैसे निपटे, वो सल्यूशन है आज के दौर में करने का। ठीक है, तो कुछ चीज़ें हम पढ़ेंगे कि खिंचाव क्या था। यानी आप इसको यूँ सोचें ना, जैसे अखबार पढ़ रहे हैं तो आप कहते हैं जंग का खतरा, फलाम मुल्क पे हमला कर रहा है, कहीं आप पढ़ते हैं एक मुल्क दूसरे मुल्क के खिलाफ ये बयान दे रहा है, तो एक फीलिंग आती है ना। आप ये सोचें कि ये जो चैप्टर हम पढ़ रहे हैं ना पिछला, और अभी भी जब ये उस दौर में मदीना में छपने वाला एक अखबार है, और उस अखबार में वहां के हालात पे तबसरा हो रहा है, और आप पढ़ें शऊर से पढ़ें, आज के और उस दौर के हालात में बिल्कुल फर्क नहीं दिखता। फर्क सिर्फ इतना है कि उधर मुसलमान जिंदा थे, जाग रहे थे, देख रहे थे, आंखों में आंखें डालते थे, अभी वो जरा सी धमकी देते थे तो मुसलमान सीधे खड़े हो जाते थे। आज वो नहीं है, आज भी वही इलाज है जो अल्लाह के नबी ने किया। तो आइए थोड़ी सी अमली रहनुमाई के लिए पढ़ते हैं खिंचाओ। खिंचाओ की कैफियत क्या है, पेज 253 पे एंड का हिस्सा। खिंचाओ यानी क्या, उस वक्त एक चली हुई थी आपस में एक टेंशन, टेंशन लिख लें इसका मतलब। मदीना की नौहेज इस्लामी जमात जिस पर जिन भारी जिम्मेदारियों में घिरी हुई थी, इनके लिहाज से इसके एक एक कारकुन का पार्ट अहम था। ये नोट करें, आज मेरे में और आप में भी हर एक बंदे का इस्लाम के लिए निकलना, इस्लाम की कॉज के लिए कुछ करना, ये है मैं। बस लोग कहते हैं मेरे के करने से क्या होगा, आई थिंक सो, मेरी ज़रूरत नहीं है। मेरा ख्याल है मैं तो आज के दौर में कोई फ़ायदा इस्लाम को नहीं दे सकती। नहीं, ऐसा नहीं है। थोड़े लोग कर रहे होते हैं ना, तो फिर थोड़े लोगों को ज़्यादा के हिस्से का काम भी करना पड़ता है। आप 20 लोग आए और इस हॉल को साफ करें, और अगर 2 लोग आए और इस हॉल को साफ करें, काम बढ़ जाएगा ना, 10 गुना ज़्यादा काम 2 को करना पड़ेगा। तो आज के दौर में थोड़े कर रहे हैं और थोड़ा कर रहे हैं, तो थोड़ों को ज़्यादा काम करने की ज़रूरत है। इनमें से किसी एक की कमी भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और आपके रफ़का के लिए बड़ा भारी हादसा थी। यानी जब थोड़े हों फिर उसमें से भी थोड़े रह जाएं तो नुकसान ज़्यादा होता है ना। अबू उमामा असद बिन ज़ुरारा, जो बनू नज्जार पर नकीब, नकीब का मतलब कह लीजिए सरदार मुकर्रर किए गए थे, ऐसा ही अहम मुकाम रखते थे। बिल्कुल इब्तदाई दौर में इनको आलम आखरत से बुलावा आ गया और एक जलीलुल कदर सिपाही तहरीक इस्लामी की सफ़ों में से कम हो गया। ये भी नोट करें, ऐसे वक्त में तो एक का मरना ख़त्म होना भी चुभता है कि हाय, काम करने लायक बंदा चला गया, इस्लाम के लिए तड़पने वाला एक इंसान दुनिया से कम हो गया। हजूर सल्लल्लाहु अलैहि वसल्लम के लिए ये सदमा फी नफ से ही बड़ा सदमा था, लेकिन इस सदमे को मदीना की इस्लामी दुश्मन ताकत ने अपने मुफसिदाना प्रोपेगंडे के जरिए दुगना कर दिया। यहूद और इनका साथ देने वाले मुनाफिकीन ये कहते फिरते थे कि अजी क्या है, अगर ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कोई सच्चा नबी होता तो इसका ऐसा सरगर्म साथी ऐसे आलम में क्यों मरा होता। नोट कीजिएगा, यानी नबी सल्लम को वो इतना मुख्तार समझते थे कि इनके साथ रहने वाले मरेंगे भी नहीं। आज भी लोग दीनदारों के साथ कुछ इसी किस्म की कहानियां सोच लेते हैं। गोया मुखालिफिन के हाँ इस मौत पर घी के चिराग जल गए, मतलब यह कि उन्होंने खुशियां मनाई, चिरागा किया। वो कल्बे हसास जो चारों तरफ से दुखों के तीरों की जद पर था, वो भी ये कहे बगैर न रह सका कि वबिसल मैयती अबू उमामत अल यहूद व मुनाफिकिल अरब यकूलून लो काना नबियन लम यमुत साहिबहू वला अमलिकु लिनफ्सी वला लिसाहिबी मिन अल्लाह शैया। इसका मतलब यह है कि अबू उमामा की मौत यहूद और मुनाफिकीन के लिए सबसे बुरी मौत साबित हुई। वो कहते थे अगर इनका साथी नबी है तो फिर ये तो कभी ना मरता, तो इनको ये नहीं पता कि मैं लोगों को फ़ायदा या नुकसान नहीं दे सकता। यानी मुराद ये है कि मैं किसी को नहीं बचा सकता, जब अल्लाह चाहता है फिर ही कोई काम होता है। यानी ये नबी सल्लम अपनी तरफ से कह रहे हैं। इस छोटे से वाक्य से अंदाज़ा किया जा सकता है कि दुश्मनों के दिलों के फोड़े कैसे पके हुए थे। बनु नज्जार ने आकर आपसे दरख्वास्त की कि आप अब हमारे लिए कोई और नकीब मामूर फरमा दें, यानी पहले सरदार फौत हो गए हैं तो अब आप कोई और बना दें। बनु नज्जार की तस्कीन के लिए आपने खुद अपने आप ही को बर बिनाए किराबत, बर बिनाए किराबत क्या, रिश्तेदारी की बुनियाद पर इनका नकीब करार दिया। अंतुम अख्वानी वाना बीमा फीकुम वाना नकीबुकुम। कौन थे बनु नज्जार, याद है पीछे से? जी, कुबा, नबी सल्लम के ननियाल थे। यहूद ने जिन शराइत पर दस्तूरी माहदे पर दस्तखत सब किए थे, इनकी वजह से वो इस पर कादर न थे कि तहरीक इस्लामी को रोज अफसू अफसू, रोज अफसू मीन रोज जो बढ़ रही हो, तरक्की से रोक सके। इनकी नाक के नीचे आमत उन नास और इनके सरबराहे कार इस्लाम के झंडे की तरफ लपक रहे थे, और इनकी गद्दियां और पीरियां, इनकी खानकाहें और दारुल उफ्ता दम सादे ये दूर रस इनकलाब वाक़े होते देख रहे थे। यहाँ तक कि तहरीक हक की लहरें इनके घरों के दरवाज़ों से दाखिल होने लगीं, और कारोबारी मजहबियत के सब्र का पैमाना इस हादसे के पेश आ जाने पर लाजमन छलक जाता है कि इसके अपने हलके के अफराद बिलखसूस नुमाया और कीमती अफराद टूटने लगे। दूसरी तरफ हर इनकलाबी तहरीक की कुव्वत नफूज होती ही इस बला की है कि मनफी रुझान के साथ जो लोग इसके मुकाबले पर आते हैं वो खुद इन्हीं के घरों से नौजवान ताकत को उठाकर इनके मुकाबले पर ले आती हैं। बेटे बापों से, बहुएं खुसरों से, खुसर कौन होता है, ससुर, बेटियां माओं से, पोते दादों से, गुलाम आकाओं से इख्तलाफ करते दिखाई देते हैं। यानी एक घर में रहने वाले 2 लोगों का नजरिया फर्क है। आज भी ऐसा है कि आपके सारे घर वाले आपके हम ख्याल हैं और आप उनके ख्याल में अलग नहीं हो चुकी उनसे? जी, लोग तो कहेंगे खराब हो गई हमारी औरतें। बूढ़ी मजहबियत जब नौजवान तहरीक के इस दाखिली हमले से दोचार हो जाती है तो वो मगलूबुल गजब हो जाती है, यानी उन पर गजब टूटता है। یہاں پہنچ کر ان کے صبر و تحمل کا قطعی خاتمہ ہو جاتا ہے۔ مدینہ میں بھی تاریخ نے اپنا یہی معمول دہرایا۔ پیچھے بات ہو چکی کہ کس زور و شور سے سچائی کا بول بالا ہو رہا تھا اور کس تیز رفتاری سے گھر گھر نئے نظام کا ڈنکا بج رہا تھا، کیونکہ اسلام میں کشش بڑی تھی، ہر گھر سے کوئی نہ کوئی ایک شخص مسلمان ہو کے آ رہا ہے اللہ کے نبی کے ساتھ۔ تو اس سے پھر اور بھی اپسٹنس تھی کہ یہ کیا ہو گیا، یہ تو فتنہ بن گیا، یہ تو اب سارے گھر ہی خراب ہو رہے ہیں۔ تو یاد رکھیے، جب سچا اسلام آئے گا ایک دفعہ ضرور یہ بات ہوگی۔ یہ بالکل ایسے ہے کہ بگڑی ہوئی چیز کو بنانے سے پہلے جو کچھ چیزیں ان کو گرانا پڑتا ہے، کسی کو کوئی ایک زمین کا ٹکڑا دے دے جس میں بہت جھاڑ جھنکار ہے اور اونچی نیچی چیزیں ہیں، پتھر ہیں، تو کیا کرے گا بلڈر؟ پہلے ان پتھروں کو توڑ کے زمین کو سیدھا کرے گا نا۔ تو شروع میں کسی سوسائٹی میں جب حق کا پیغام آتا ہے نا، تو شروع میں فساد پھیلتا ہے، جھگڑے ہوتے ہیں، گھروں میں لڑائیاں شروع ہوتی ہیں، پھر ایک دفعہ جب زمین برابر ہو جائے پھر دین کی عمارت بنتی ہے۔ حالات کے اس بدلنے کو دیکھ کر یہود کے سینوں پر سانپ لوٹ لوٹ جا رہے تھے، خصوصاً جب قبائل کے سردار اور شہرت یافتہ با اثر شخصیتیں اسلام کی فطری پکار پر لبائی کہتی تھیں، تو حسد اور احساس کمتری کی وجہ سے پورے یہودی معاشرے کے بدن پر کپ کپی طاری ہو جاتی تھی۔ مثلاً ان کے دیکھتے دیکھتے جس دن ابو قیس بن انس نے کلمہ حق کو سینے میں جگہ دی ہوگی، اس دن یہودیت کے سینے میں کیا کیا ابال نہ اٹھے ہوں گے۔ یہ ایک نامور بزرگ تھے، دور جاہلیت ہی میں طبیعت پلٹا کھا گئی تھی، محض فطرت کی رہنمائی سے بت پرستی چھوڑ دی، غسل جنابت کو لازم ٹھہرا لیا، حائضہ عورتوں سے پرہیز اختیار کیا، پہلے نصرانیت کی طرف مائل ہوئے پھر ٹھٹک گئے، اپنے گھر میں مسجد بنا لی جس میں ناپاکی کی حالت میں داخل ہونے سے اجتناب رکھا۔ اب یہ ساری باتیں تو اسلام کے بعد ہوتی ہیں نا، تو یہ وہی چیز ہے جس کی بات ہو رہی تھی پیچھے بھی، کہ ہر بچہ فطرت پہ پیدا ہوتا ہے، ہر بچہ مسلمان ہوتا ہے، یہ وہی چیزیں ہیں۔ کہتے تھے کہ میں ابراہیم علیہ السلام کے رب کی بندگی و غلامی کرتا ہوں۔ یہ بزرگ ضعیف العمر تھے، حق بات کہنے میں بہت جرت دکھانے والے اور جاہلیت میں اللہ کی عظمت کا اعلان کرنے والے تھے۔ اپنے دلی جذبات کو شعر کا قالب دیا، یعنی شعر کہتے تھے، چند اشعار کتابوں میں منقول ہیں۔ ایسے ذہین اور نیک سیرت بزرگ کا مقام خاصا نمایاں ہی ہونا چاہیے۔ کیا بعید کہ یہود کی ان سے بحثیں ہوتی ہوں، یعنی مراد یہ کہ یہود ان سے ضرور بحث کرتے ہوں گے کہ آپ یہ سب کچھ کیوں کرتے ہیں، اور انہوں نے اس بزرگ کو اپنی طرف کھینچنے کی کوششیں کی ہوں، لیکن اس شخص کی فطرت صالحہ نے دین حق کا جو ذوق پیدا کر دیا تھا، وہ بجز داعی اسلام کے کسی سے تسکین نہ پا سکا۔ حضور صلی اللہ علیہ وسلم مدینہ پہنچے تو قسمت کے جاگ اٹھنے کی گھڑی آ گئی، اور یہ بزرگ حلقہ تحریک میں شامل ہو گئے اور بہترین طریق سے اسلام پر عمل پیرا ہو گئے۔ اس واقعے سے یہود میں جو رد عمل ہوا ہوگا، اس کا کچھ نہ کچھ اندازہ قوت تصور کے بل پر کیا جا سکتا ہے۔ یعنی عام لوگوں کا اس طرف آنا ان کو اتنا چبھ رہا تھا، تو جو اس طرح کے شخص کا ہو گیا ہوگا پھر وہ تو ان کے لیے ناقابل برداشت تھی بات۔ تو پتہ کیا چلا کہ ہر شخصیت ایک جیسی نہیں ہوتی، کچھ کا اسلام کے اندر آنا زیادہ اہم ہوتا ہے، اور جو زیادہ فعال ہوتا ہے اس کو اسلام کی طرف آتے دیکھ کر دشمن زیادہ غصے میں آتے ہیں۔ لیکن یہاں تو خیر پھر بھی جو کچھ ہوا بیرون در ہوا، یعنی در پردہ ہوا کہہ لیں۔ سنگین حوادث تو وہ تھے جو تحریک کے درون خانہ گھس آنے پر رونما ہوئے، یعنی مراد یہ کہ کچھ چیزیں باہر باہر سے بندہ دیکھتا ہے نا، وہ بھی بری لگتی ہیں، لیکن جو گھر کے اندر کے حالات میں کوئی گڑبڑ ہو جائے تو وہ زیادہ مشکل ہوتی ہے۔ ان میں سے یہود کے ذہنی توازن کو بالکل تلپٹ کر دینے والا واقعہ ان کے ایک جلیل القدر عالم کا ذہنی انقلاب تھا، یعنی ان کا ایک اپنے عالم ہی مسلمان ہو گئے، بات سمجھے؟ جیسے آج کوئی پریسٹ مسلم ہو جاتے ہیں یا کوئی سیاسی رہنما اسلام میں آ جاتے ہیں۔ تاریخ گواہ ہے کہ اکابر کہتے ہیں بڑے، چاہے وہ اہل دنیا ہوں یا اہل مذہب، ان میں قبول حق کی صلاحیتوں کا تناسب بہت کم ہوتا ہے۔ کہاں پڑھیں گے آپ؟ نویں پارے کے شروع میں کیا آتا ہے؟ قال الملأ الذین استکبروا، تکبر ہمیشہ سرداروں نے کیا ہے۔ نبیوں کے راستے کے روڑے سب سے پہلے بڑے لوگ ہوتے ہیں، کیونکہ ان کے مفادات متاثر ہوتے ہیں سچا دین آنے سے، تو یہاں بھی ایسے ہی ہوتا ہے۔ لیکن ہر دائرے میں فطرت صالحہ رکھنے والے افراد ضرور موجود ہوتے ہیں، اور وہ خورشید صداقت کے جلوارہ ہو جانے پر آنکھیں موند کر تعصب کے غاروں میں جا نہیں چھپتے، بلکہ سنہری اور روح پہلی شعاؤں کے لیے دل و دماغ کے دریچے کھول دیتے ہیں۔ ان صفوں میں اگرچہ کم لوگ آتے ہیں، مگر جو آتے ہیں وہ بڑی چیز ہوتے ہیں، کیونکہ ان کو مفاد اور مناسب کی بڑی بھاری زنجیریں اور بیڑیاں توڑ کر آنا ہوتا ہے. یہود کی صفوں میں ایسے ہی ایک بزرگ عبداللہ بن سلام تھے. نام سنا ہوا؟ کیونکہ سردار بہت کچھ چھوڑ کے آتے ہیں نا, سرداری چھوڑی, لیڈرشپ چھوڑی, تو یہ آتے ہیں تو فائدہ بہت دیتے ہیں, اور ان کے آنے پہ ان کی قوم کو غصہ بہت آتا ہے. قبل اسلام ان کا نام حسین تھا. یہ بلند پایا عالم اور متقی تھے اور مذہبی لیڈر تھے. ان کا تعلق بنی قینقاہ سے تھا. آپ کو تھا کہ یہ بڑے زور و شور رکھنے والا قبیلہ تھا. حضور صلی اللہ علیہ وسلم سے ملاقات کے بعد انہوں نے اسلام قبول کر لیا اور اپنے گھر والوں کو بھی دعوت دی اور متاثر کر لیا. چنانچہ سب تحریک اسلام کے حلقے میں داخل ہو گئے. ان کے قبول اسلام کی داستان سنیے جسے ان سے ان کے ایک عزیز نے روایت کیا ہے. اب یہ سن کے دیکھیے تو آپ کو احساس ہوگا کہ وہ لوگ کیسے اپنے آپ کو خطروں میں ڈال کر اسلام میں آئے تھے. کہتے ہیں, میں نے جب اللہ کا پیغام لانے والی ہستی کے بارے میں سنا. کون تھے وہ؟ نبی صلی اللہ علیہ وسلم. تو آپ کی صفات, آپ کے نام اور آپ کے زمانے کو پہچان لیا. کیسے پہچانا؟ کیونکہ ہم اس کے انتظار میں تھے. تورات میں اور انجیل میں نبی صلی اللہ علیہ وسلم کی آمد کی خبریں موجود تھی, اسی کی طرف اشارہ ہے. سو اس اطلاع پر میں دل ہی دل میں خوشی محسوس کر رہا تھا لیکن زبان سے کچھ نہیں کہتا تھا. یہاں آپ نوٹ کیجئے, پہلی چیز حق کو پہچاننا. پہچان گئے تھے نا تو پھر راستے کی زنجیریاں بھی توڑ دی. یہاں تک کہ رسول خدا مدینہ پہنچے. جب آپ قبا میں بنی عمر بن عوف کے گھرانے میں پہنچے تو ایک شخص آیا اور اس نے آپ کی تشریف آوری کی اطلاع مجھے اس عالم میں دی کہ میں اپنے کھجور کے درخت کی چوٹی پر چڑھا کام میں مصروف تھا. میری پھپھی خالدہ بنت حارث نیچے بیٹھی تھی. میں نے جو ہی تشریف آوری کی خبر سنی تکبیر بلند کی. پھپھی نے میری تکبیر سن کر مجھ سے کہا, خدا تجھے غارت کرے, یعنی ذرا تکبیر کا مطلب اسلام کا غلبہ دکھا رہے تھے. تجھے اگر موسیٰ بن عمران کی آمد کی خبر بھی ملی ہوتی تو تو اس سے بڑھ کر اظہار مسرت نہ کرتا. یعنی پھپھو کہہ رہی ہے کہ تمہیں نبی صلی اللہ علیہ وسلم کے آنے کی خوشی موسیٰ کے آنے سے زیادہ ہوئی ہے. میں نے کہا, پھپھی جان خدا کی قسم یہ موسیٰ بن عمران کے بھائی ہیں. کون سے بھائی؟ دینی بھائی. اور انہی کے دین پر کاربند ہیں. یہ وہی پیغام لائے جو موسیٰ لائے تھے. اس پر وہ کہنے لگی ہے, میرے برادر زادے, کیا یہ وہی نبی ہے جس کے بارے میں ہمیں بتایا جاتا ہے کہ وہ قیامت کی گھڑی کے قریب اٹھایا جائے گا؟ میں نے کہا کہ ہاں ہاں یہی تو وہ ہے. پھر میں خدا کا سندیسہ لانے والے کی خدمت میں پہنچا اور میں نے اسلام قبول کر لیا. پھر اپنے گھر والوں کے پاس آیا اور ان کو بھی دعوت دی, سو وہ بھی حلقہ اسلامی میں داخل ہو گئے. سمجھ آ گئی؟ اللہ جس کو لانا چاہے. بعض دفعہ کم عقل لوگ نہیں آتے, سمجھدار لوگ آ جاتے ہیں. یہی لگ رہا ہے ادھر بھی. یہ نو مسلم عالم چونکہ یہود کے رازداں تھے. ادھر سے ہم پھر آگے انشاءاللہ نیکسٹ کلاس میں پڑھیں گے. وقت آپ کا پورا ہو چکا ہے. ساری بات جو آج پڑھی اس کا خلاصہ کیا نکلا؟ کہ اسلام کو پھیلنے سے کوئی نہیں روک سکتا. ہر دور میں جہاں تک بھی اللہ تعالیٰ نے چاہا اسلام کا غلبہ ہوا. آج کے دور میں ہمارے سب کے لیے یہی میسج ہے کہ ہم اسلام کی سچائی کو دنیا کے سامنے لائیں اور اس کے بعد پھر اس پہ جم جائیں. اللہ تعالیٰ مجھے آپ کو اس کی توفیق دے. سبحانک اللہم و بحمدک, اشہد ان لا الہ الا انت, استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.